यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। पार्टीको 14 महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक भोलि बस्दै। पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने नेकपा एमाले केन्द्रीय कमिटिको निर्णय। निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ़ेकाले संक्रमणको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी। कोरोना विरूद्धको खोप खरिदका लागि नेपाललाई एसियाली विकास बैंकले 19 अर्ब 80 करोड़ ऋण दिने। नेपालमा आज थप 2714 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 24 जनाको मृत्यु। 1288 जना संक्रमण मुक्त। र कोरोना भाइरसको उत्पत्ति बारे थप अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनले गरेको आग्रह चीनद्वारा अस्वीकार। समाचार अब विस्तारमा। नेपाली कांग्रेस पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक भोलि बस्ने भएको छ। नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहान 9 बजे निजी निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाउनु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेसले 14 महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाउनु भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यसैबीच कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगरिने बताउनु भएको छ। महामन्त्री खड्काले ट्वीट मार्फत विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने जानकारी दिनुभएको हो। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल स्थित जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिनुहुँदै जापानी राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योशिहिदेले पठाउनु भएको बधाई सन्देश पनि हस्तान्तरण गर्नुभयो। सो अवसरमा प्रधानमन्त्री देउवाले जापानमा बनेको एस्ट्राजेनेका खोपको 16 लाख डोज नेपाललाई अनुदान दिन लागेकोमा धन्यवाद दिनुभयो। जापानले दिन लागेको सो खोप केही दिनमा नेपाल आइपुग्ने जनाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग झापाको कमल गाउँपालिका 5 स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधि मण्डलले आज भेट गरेको छ। प्रतिष्ठान सहित 5 दलीय गठबन्धनको टोलीले निर्माणाधीन रंगशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग गर्दै प्रधानमन्त्री सहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी मागपत्र बुझाएको प्रतिष्ठानका अध्यक्ष हुकुम सिंह राईले बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रंगशालाको योजना पूरा गराउन सरकारले सहयोग पुर्याउने आश्वासन दिनुभएको भेटमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताउनुभयो। नेकपा एमाले केन्द्रीय कमिटिको 10 बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ। मंगलबारदेखि शुरू भएर आज सकिएको बैठकले नेतृत्वको तर्फबाट पार्टीका नेताहरूलाई समेट्ने अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकाल्दै बाटो बिराएका, आन्दोलनको अहित हुने गरी गतिविधिमा संलग्न भएका नेताहरूलाई कमी कमजोरी सच्याएर आउन बैठकले अपील गरेको प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ़ गर्ने गरी आउन चाहनेहरूलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताउनु भएको प्रवक्ता गेवालीले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै आज 43 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट नेताहरूलाई एकताका लागि आग्रह गर्नुहुँदै एकजुट भएर अगाडि बढ़न अपील गर्नुभयो। अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनले धेरै ठूलो क्षति बेहोरेकाले सबै कम्युनिष्ट पार्टीहरू एकजुट भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। उहाँले एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई संकेत गर्नुहुँदै एमाले पार्टी एक बनाएर फेरि पनि अगाडि बढ़नुपर्ने र हिजो पनि एकताबद्ध एमाले जितेको र भोलि पनि जित्ने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरूलाई एमाले छाड्ने रहर नभएको बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले अपमान सहेर नबस्ने उल्लेख गर्नुभयो। वरिष्ठ नेता नेपालले सुध्रिन चाहने मान्छेहरूले कमी कमजोरी हटाउने आँट गर्नुपर्नेमा जोड़ दिनुहुँदै पार्टीमा पनि समस्या भए समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई शनाखत गर्न बोलाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल एकीकरण हुँदाका बखत शनाखत गरेका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बोलाइएको जानकारी दिनुभयो। सदस्यलाई साउन 11 गते 11 बजे आयोगमा बोलाइएको उहाँले जानकारी दिनुभयो। शनाखतका लागि आउँदा सकल नागरिकता वा मतदाता परिचय पत्र सहित उपस्थित हुन भनिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। शनाखतपछि विवाद टुंग्याइने उहाँले उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ़दो देखिएकाले तेस्रो लहर आउन सक्ने बताउनु भएको हो। तेस्रो लहर आउन सक्ने भएकाले सबै स्वास्थ्य संस्थाहरूलाई अक्सिजन शैय्या लगायत पूर्वाधार तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयबाट तेस्रो लहर आएर भयावह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको सहप्रवक्ता अधिकारीले बताउनुभयो। नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण आएको छ। एसियाली विकास बैंकले कोविड 19 विरूद्धको खोप खरिदका लागि 19 अर्ब 80 करोड़ रूपियाँ ऋण प्रदान गर्ने भएको छ। बैंकले 68 लाख नेपाली लाभान्वित हुने गरी 1,59,00,000 मात्रा खोप खरिद गर्न सो रकम ऋण स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको मनिला स्थित बैंकको प्रधान कार्यालयले आज जनाएको छ। जीवन रक्षाका निमित्त अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई संक्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आसाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनः सञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। आज देशभर 2,714 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 12,829 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षणबाट 2,714 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 1,288 जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमित मध्ये हालसम्म 6,37,690 संक्रमण मुक्त भइसकेका छन्। कोरोना संक्रमणका कारण आज थप 24 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या 9,661 पुगेको छ। नेपालमा संक्रमणका कारण सबैभन्दा बढ़ी संख्यामा 60 वर्ष माथिका व्यक्ति 5,183 जनाको मृत्यु भएको तथ्याङ्क छ। चीनबाट कोरोना भाइरस विरूद्धको थप 8,00,000 डोज भेरोसेल खोप काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बेजिङबाट नेपाल वायुसेवा निगमको व्हाइट बडी जहाजबाट आज 8,00,000 मात्रा खोप ल्याइएको बताउनुभयो। उहाँका अनुसार निगमको जहाज आजै राति फेरि थप खोप लिन बेजिङ उड्दैछ। आज बेजिङ जाने जहाज भोलि दिउँसो 2 बजे काठमाडौँ फर्कने उहाँले जानकारी दिनुभयो। त्यस्तै बाँकी थप खोप लिन पुनः शनिबार व्हाइट बडी जहाज बेजिङ जाने कार्यक्रम छ। नेपाल सरकारले चीनको खोप उत्पादक कम्पनी साइनो फार्माबाट 40,00,000 डोज भेरोसेल खोप खरिद गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार
सुन्नु
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कमा पैसा लिन जाँदा के के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब बाँकी समाचार। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले जतिसक्दो चाँडो सबै नागरिकलाई कोरोना विरूद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले कोरोना बढ़ेसँगै शुरू गरिएको बन्दाबन्दी खुकुलो भएसँगै भीड़भाड़ बढ़दै गएको सन्दर्भमा जतिसक्दो चाँडो सबै नागरिकलाई खोपको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकमा सांसदहरूले अघिल्लो सरकार अन्य दलका कारणले भन्दा पनि आफ्नै कारणले असफल भएको टिप्पणी गर्नुभयो। सांसदहरूले वर्तमान सरकारलाई विकासका कामलाई गति दिँदै किसान र मजदूरको पक्षमा काम गर्न आग्रह समेत गर्नुभयो। सांसदहरूले बजारमा वस्तु खरिद गर्दा उपभोक्ता ठगिने गरेकाले वस्तुको बिक्री वितरण सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। नागरिकता सम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो अगाडि बढ़ाउनुपर्ने, भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, देशका विभिन्न भागमा भइरहेका हत्या, हिंसा, बलात्कारका घटना रोक्न प्रभावकारी कदम चाल्नुपर्ने लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउबाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन 2076-77 पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। मध्यम र छोटो दूरीका सवारी साधनमा भाड़ा वृद्धि गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरूले संघीय सरकारले लामो दूरीको सवारी साधनमा भाड़ा वृद्धि गरेकाले छोटो र मध्यम दूरीका सवारी साधनमा पनि भाड़ा समायोजन गर्न माग गरेका हुन्। व्यवसायीहरूले सबै यातायात मजदूरहरूलाई कोविड विरूद्धको खोप लगाउन पनि माग गरेका छन्। ऐतिहासिक सम्पदाको रूपमा रहेको काठमाडौँको हनुमान ढोका स्थित काष्ट मण्डपको 90% पुनर्निर्माणको काम सम्पन्न भएको छ। 2072 सालको भूकम्पले भत्काएको काष्ट मण्डप पुनर्निर्माण सकेर अहिले बाहिरी भागको सजावटको काम भइरहेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
7 औं शताब्दीमा भारत र ल्हासा यात्रा गर्नेहरूले बास बस्ने स्थलका रूपमा प्रयोग गर्ने गरेको काठमाडौँको हनुमान ढोका स्थित काष्ठमाण्डप पुनर्निर्माणको काम लगभग 90% पूरा भएको छ। प्राचीन कालमा काष्ठमाण्डपमा राजाले प्रजालाई भेला गराएर सभा गर्ने गर्दथे भने 7 औं शताब्दीमा बौद्ध धर्मावलम्बीहरूले दानशालाका रूपमा पनि काष्ठमाण्डपलाई प्रयोग गर्ने गरेको पाइन्छ। माटो, काठ, तामा र फलाम प्रयोग गरी बनाइएको काष्ठमाण्डप पुनर्निर्माण अन्तर्गत अहिले गजुर हाल्ने र बुट्टा कुन्ने काम भइरहेको काठमाडौँ पुनर्निर्माण समितिका अध्यक्ष एवं बागमती प्रदेश सांसद राजेश साकेले जानकारी दिनुभयो।
फर्स्ट फ्लोर काम सबै सकिसकेको छ, सेकेन्ड फ्लोरको सबै काम सकिसकेको छ, गजुर काम सक्यो, अब बाँकी भनेको थर्ड फ्लोरमा मुसी हाल्ने, छाना छाएर भित्रमा चेरी इटा हाल्ने मात्रै काम बाँकी छ।
2072 सालको भूकम्पले भत्काएको ऐतिहासिक काष्ठमाण्डप सम्पदा पुनर्निर्माणका लागि 19 करोड़ रूपियाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई 11 करोड़ 50 लाख रूपियाँ उपलब्ध गराएको छ। काष्ठमाण्डप पुनर्निर्माण समितिका अनुसार काठको मात्रा बढ़ी प्रयोग गरिएको र पुराना काठलाई पुनः प्रयोग गरिएकाले काष्ठमाण्डप अनुमान गरेको लागत भन्दा कम खर्चमै निर्माण सम्पन्न हुनेछ। पुनर्निर्माण गरिँदा 7 औं शताब्दीकै प्रविधिको प्रयोग भएको छ। पुनर्निर्माण समितिका अध्यक्ष एवं बागमती प्रदेश सांसद साके
माटो प्रयोग गरेका छौँ, इँटा प्रयोग भएका छन्, काठ भने प्रयोग गरेका छन्, खानीमा भएको फलाम अनि तामा प्रयोग भएका छन्। 7 औं शताब्दी बनेको काष्ठमाण्डप हामी सातौं शताब्दीको प्रविधि नै प्रयोग गरेर बनाएका छौँ।
काष्ठ मण्डपको तेस्रो र चौथो घेरामा गाह्रो लगाइएको छैन। दोस्रो र तेस्रो घेराको बीचमा चारैतिर बुर्जासँगै गाह्रो उठाइएको छ। चार घेराको थाम र गाह्रो उठाइसकेर तीनै तलाको छानो झिङ्गटीले छाइनेछ। दैनिक 40-50 जना कामदारले यतिखेर काष्ठ मण्डप पुननिर्माणको काम गरिरहेका छन् भने झ्याल र ढोकाको बुट्टा कुद्ने काम भइरहेको छ। बेलायतको स्टर्लिङ विश्वविद्यालयको प्रयोगशालामा गरिएको जगको माटो र कोइला परीक्षणले काष्ठ मण्डप 7 शताब्दीमा बनेको पत्ता लागेको छ। त्यसअघि काष्ठ मण्डप 12 शताब्दीमा बनेको मान्यता थियो। कार्बन डेटिङ परीक्षणले काष्ठ मण्डपको मूल थाममाथिको मेथ 5, भित्री जगको गाह्रो 7 र अन्य बाहिरको जग 9 शताब्दीमा बनाइएको प्रमाणित गरेको छ। त्यसो त उपत्यकाको नाम काष्ठ मण्डपबाटै काठमाडौँ हुन गएको मानिन्छ।
वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापन केन्द्र बन्सरे डाँडामा तत्काल फोहोर विसर्जन गर्न नसकिने भएको छ। काठमाडौँ उपत्यकाको 18 स्थानीय तहको फोहोरको दीर्घकालीन व्यवस्था गर्ने भन्दै केन्द्र सरकारले 2 वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्सरे डाँडामा फोहोर विसर्जन स्थल निर्माण गरिरहेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल सेवानिवृत्त हुनुभएको छ। नेपाल सरकारको विभिन्न निकायमा रही करिब 37 वर्ष सेवा गर्नुभएका सचिव बस्याललाई आज मन्त्रालयले सिंहदरबारमा एक समारोहका बीच विदाई गरेको छ। विदाई समारोहमा सचिव बस्यालले सार्वजनिक सेवामा रहँदा हासिल गरेका ज्ञान सीप र अनुभव सामाजिक काममा लगाउने सोच बनाएको बताउनुभयो। नेपाललाई चीनसँग जोड्ने उत्तरी तातोपानी नाकाको कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको 12 विषयदेखि मितेरी पुलसम्मको 26 किलोमिटर सड़क ठाउँ ठाउँमा भाँसिएपछि नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ। असार 1 गतेदेखि परेको लगातारको वर्षासँगै आएको बाढ़ी र पहिरोले लिपिङ पुल र सड़क भाँसिएपछि मरमत हुन नसक्दा सो नाकाबाट हुने आयात निर्यात प्रभावित भएको हो। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
नेपाल सिमाना मेतेरी पुलसम्मको सड़क खण्ड ठाउँ ठाउँमा भत्किनुका साथै भाँसिएको छ, जसले गर्दा चीनबाट नेपाल भित्रिँदै आएको अक्सिजन सिलिण्डर, स्वास्थ्य सामग्री लगायतका सामग्री आयातमा कठिनाई भएको भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो।
15-16 गाडीसम्म उताबाट आइरहेको अवस्था थियो, यसको चाहिँ अवस्थामा त्यसमा अब मेडिकल सामग्री लगायत अझै कच्चा पदार्थ, स्याउ, लसुन, केही अब रेडिमेड कपडा आएको अवस्था हो। अब राजस्वको एउटा आधार त इम्पोर्ट हो नि त, आयात त्यसमा असर पर्यो।
वार्षिक अरबौंको राजस्व समेत संकलन हुँदै आएको तातपानी सड़क खण्ड मर्मत सम्भार गरिएन भने यो वर्षभरि तातपानी नाका सञ्चालनमा समस्या आउने अधिकृत गौतमको भनाइ छ। कोरोना कालको असहज परिस्थितिमा पनि आइसोलेट एरिया सहित मालवाहक सवारी साधन सञ्चालनमा आएको तातपानी नाका बाढ़ी पहिरोकै कारण यस वर्ष पनि सञ्चालनमा आउन नसकेको हो। भौतिक पूर्वाधार व्यवस्थित बनाउन नसक्दा सड़क संरचना दिनहुँ बिग्रदै गएको भटिकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल बताउनुहुन्छ।
भाँसिएको छ, त्यो पुल बनाउनलाई चाहिँ सड़क डिभिजन कार्यालय र प्रदेश केन्द्रहरू तदारूप नहुँदा स्थानीय सरकारले चाहेर त्यत्रो बजेटको खर्च गरेर गर्न सक्ने परिस्थिति आउँदैन। नाका पूर्ण रूपले सञ्चालन गर्ने हो भने नेपालभरिकै व्यापार व्यवसाय गर्ने मजदुर गर्ने साथीहरूको चाहिँ जीवन स्तर उस्किने नाका हो त्यो, र अहिले पूर्ण रूपले 1 महिना भइसक्यो त्यो नाका बन्द भयो।
भटेकोशी बाढ़ीको कारण लिपिङ पुल भाँसिएपछि चिनिया भूभागमा 10 मालवाहक कन्टेनर अझै रोकिएको छ। नाका बन्द भएपछि एकातिर व्यवसायीहरू मारमा परेका छन् भने अर्कोतिर राजस्व संकलनमा पनि प्रभावित भएको छ। आर्थिक वर्ष 2077-78 जम्मा 1.2 अर्ब रूपियाँ मात्र राजस्व संकलन भएको छ, जबकि 5.47 अर्ब संकलनको लक्ष्य रहेको थियो। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चो।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई विपद जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरेको छ। प्राधिकरणको कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई विपद जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव विश्व प्रकाश अर्यालले यस वर्षको मनसूनको शुरूआतसँगै सिन्धुपाल्चोक, मनाङ, बाजुरा लगायतका 48 जिल्ला बाढ़ी पहिरो प्रभावित भई ठूलो जनधनको क्षति बेहोर्नु परेको बताउनुभयो। यसैगरी यसपालिको मनसूनबाट हालसम्म 63 जनाको मृत्यु भएको र 36 जना बेपत्ता र 67 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको उत्पत्ति बारे थप अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनले गरेको आग्रह चीनले अस्वीकार गरेको छ। डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहान गैब्रेसियसले गर्नुभएको आग्रहलाई चीनले विज्ञानमाथिको अपमान भन्दै अस्वीकार गरेको हो। कोरोना भाइरस कुनै प्रयोगशालाबाट चुहिएको आशंकामा डब्ल्यूएचओका विज्ञ टोलीले यसअघि पनि चीनका प्रयोगशालाहरूमा अध्ययन गरेका थिए। चीनले कोरोना भाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको दावी गर्दै आएको छ। सन् 2019 चीनको वुहान शहरमा फेला परेको कोरोना भाइरसका कारण विश्वभर 41 लाख भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या 19 करोड़ नागेको छ। यसैबीच विश्वभर 3,71,58,38,000 मानिसले कोरोना भाइरस विरूद्धको खोप लगाइसकेको तथ्याङ्क छ। अप्रेल वर्षापछिको बाढ़ी पहिरोका कारण चीनमा मृत्यु हुनेको संख्या 33 नागेको छ। वर्षापछिको बाढ़ीका कारण मध्य चीनका हजारौं मानिसलाई अन्यत्र सारिएको समाचारमा जनाइएको छ। इण्डोनेशियाको कालीमान्थान प्रान्तमा समुद्री आँधीका कारण डुंगाहरू पल्टिँदा कम्तीमा 24 जनाको मृत्यु भएको छ भने अन्य 31 जना हराइरहेका समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र ब्याङ्कले ह्याकर समूहले चेतावनी दिएका बैंकहरूको सिस्टम सुरक्षित रहेकाले डराउनु नपर्ने जनाएको छ। बुधबार साँझ राष्ट्र ब्याङ्क सहित 15 ब्याङ्कका ब्याङ्किङ सिस्टम ह्याक गर्ने चेतावनी दिएपछि नेपाल राष्ट्र ब्याङ्कले यस्तो जनाएको हो। राष्ट्र ब्याङ्कको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देव कुमार ढकालले ब्याङ्कको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज इमेल मार्फत आएको भए पनि ब्याङ्किङ सिस्टम सुरक्षित रहेको जानकारी दिनुभयो। उहाँका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र ब्याङ्क सहित 15 वाणिज्य ब्याङ्क सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भए पनि सो व्यक्ति वा समूहको पहिचान भइसकेको छैन। नेपालको उत्तरी नाका रसुवागढ़ीबाट चिनिया सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ। गत आर्थिक वर्ष 2077-78 आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित साना ठूला 568 सवारी साधन नेपाल भित्रिएको र आयातको परिणाम भने क्रमशः वृद्धि भइरहेको जनाएको हो। गत आर्थिक वर्षमा रसुवागढ़ी नाकाबाट कुल 18,34,54,61,000 रूपियाँ बराबरको चिनिया सामग्री नेपाल भित्रिएको भन्सार कार्यालय रसुवाका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय मजगाउँ कञ्चनपुरले गत आर्थिक वर्ष 2077-78 3 करोड़ बढ़ी राजस्व संकलन गरेको छ। निकुञ्ज कार्यालयले आर्थिक वर्ष 2076-77 तुलनामा 1 करोड़ रूपियाँले बढ़ी अर्थात 3,79,272 रूपियाँ राजस्व संकलन गरेको हो। कोरोनाका कारण निषेधाज्ञाका अवधिमा विदेशी पर्यटकहरूको आवागमन नभए पनि 2,935 जना आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेको सहायक संरक्षण अधिकृत रबिन चौधरीले जानकारी दिनुभयो। बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष 2077-78 कुल बजेटको 65% रकम खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौडाका अनुसार सो आर्थिक वर्षमा बागमती प्रदेश सरकारले कुल बजेट मध्ये 65% रकम खर्च गरेको हो। आर्थिक वर्ष 2077-78 विनियोजित बजेट 51,42,74,44,000 रूपियाँ मध्ये 33,50,41,14,166 रूपियाँ रकम खर्च भएको कार्यालयका लेखा अधिकृत राजेन्द्र पाण्डेले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार अजय बमबाट।
नेपालकी जुडो खेलाड़ी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो चरणमा रूसी खेलाड़ी डोल्गोबा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन्। बिहिबार सार्वजनिक भएको खेल तालिका अनुसार सोनियाले पहिलो प्रतिद्वन्दी इरिना पाएकी हुन्। ओलम्पिकमा महिलाको 48 केजी तौल समूहमा सोनियाले प्रतिस्पर्धा गर्नेछिन्। सोनियाले रूसी खेलाड़ीसँग जुलाई 24 खेल्नेछिन्। सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनौट भएकी हुन्। सोनिया नेपालमा आयोजना भएको 13 साकी काँसीधारी खेलाड़ी हुन्। सोनियाले महिला 48 केजी मुनि काँसी जितेकी थिइन्। रूस ओलम्पिक कमिटिको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्ने इरिना विश्व वरिताको 9 स्थानमा रहेकी छिन्। डोपिङको कारण प्रतिबन्धमा पर्दा रूसले ओलम्पिकमा देशको नाममा सहभागिता जनाउन नपाउने भएको हो। तर स्वतन्त्र रूपमा ओलम्पिकको झण्डा मुनि बसेर रूसका खेलाड़ीले ओलम्पिक खेल्नेछन्। नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने बिहिबार नेपाल आइपुगेका छन्। इङ्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द 100 प्रतियोगिता भिसाको कारण गुमाउने भएपछि सन्दीप बिहिबार नेपाल आइपुगेका हुन्। सन्दीप युके पुगेको टियर 5 भिसामा द 100 खेल्न नपाउने भएपछि सन्दीप स्वदेश फर्किएका हुन्। बिहिबारदेखि शुरू हुने प्रतियोगितामा सन्दीप ओभल एन्भिन्स वर्ल्डमा अनुमोदन भएका थिए। सन्दीप द 100मा 60,000 पाउन्ड बराबरमा अनुमोदन भएका थिए। सन्दीप भिसाकै कारण अघिल्लो महिना T20 ब्लास्ट गुमाएका थिए। सन्दीप प्रतियोगिता पूर्ण रूपमा प्रतियोगिताबाट बाहिर हुने भएपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तब्रेज सामसी खेल्नेछन्। सामसी T20 वरियतामा नम्बर 1 बलर हुन्।
अब मौसम सम्बन्धी जानकारी। हाल प्रदेश नम्बर 1, प्रदेश 2, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिम र बागमती प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पार्टीको 14 महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक भोलि बस्दै। पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने नेकपा एमाले केन्द्रीय कमिटिको निर्णय। निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ़ेकाले संक्रमणको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी। कोरोना विरूद्धको खोप खरिदका लागि नेपाललाई एसियाली विकास बैंकले 19.80 करोड़ ऋण दिने। नेपालमा आज थप 2,714 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 24 जनाको मृत्यु। 1,288 जना संक्रमण मुक्त। र कोरोना भाइरसको उत्पत्ति बारे थप अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनले गरेको आग्रह चीनद्वारा अस्वीकार। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।